यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरणमा नेपालको अवस्था मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्रीको उपस्थितिमा उच्चस्तरीय छलफल। त्रिभुवन विश्वविद्यालयको समस्या पहिचान गरी समाधान सहितको प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर। सड़क सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरूको जोड़ र नाइजेरियाको खाना वितरण केन्द्रमा भएको भागदौड़मा परि मृत्यु हुनेको संख्या 32 पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनैतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्च स्तरीय छलफल भएको छ। सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा छलफल भएको हो। बैठकमा सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्थितिलाई सबैले गम्भीरतापूर्वक लिएर स्थितिमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले आर्थिक क्रियाकलापमा असन्तुलन देखिएको र अनेक कार्यविधि र संयन्त्रका कारण उद्योगी व्यवसायीहरू निरुत्साहित भएको बताउनुभयो। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक कारोबारका विविध पक्षबारे जनतालाई सिकाउनु पर्ने र स्थितिमा सुधार ल्याउनु पर्नेमा जोड़ दिनुभयो। आगामी जनवरीमा फिलिपिन्समा हुने एपीजीको फेस टू फेस बैठकमा नेपालको राजनैतिक प्रतिबद्धता र सुधारका पहलसहित प्रस्तुति राखेर नेपाललाई ग्रे लिस्टमा पर्न नदिन पहल गर्न छलफलमा सुझाव दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पालना गर्न र पारदर्शिता कायम गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीको अग्रसरतामा त्रिविका समस्या र सुधारका विषयमा छलफल गर्न सिंहदरबारमा हिजो बसेको विश्वविद्यालय सभाको अनौपचारिक बैठकमा उहाँले साँच्चैको योग्यताक्रम कायम गर्दै विश्वविद्यालयलाई अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले त्रिवीको विकास, रक्षा, प्रवर्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले त्रिवीको मर्यादा, गरिमा र साखलाई जोगाउन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले त्रिवीको चल अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो। सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने विरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा हिजो मुद्दा दायर भएको छ। पोखरा सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामी छाने विरूद्ध सम्पत्ति शुद्धिकरणमा 27 करोड़ 89 लाख 44 हजार रूपियाँ र सहकारी सरकारी ठगीतर्फ 3,37,65,000 रूपियाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्माले जानकारी दिनुभयो। रासोपा सभापति लामिछाने सहित सहकारी ठगी प्रकरणमा जोड़िनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाई विरूद्ध सम्पत्ति शुद्धिकरणमा हिजो मुद्दा दायर गरिएको हो। प्रतिवादी खनालसँग 14,30,91,000, जोशीसँग 74,34,71,000, पछाईसँग 24,67,00,000 रूपियाँ बिगो दावी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो। यस्तै सहकारी ठगीमा जोशी विरूद्ध 5,26,00,000 भन्दा बढ़ी र दिपेश पुनसँग 2,14,00,000 बिगो माग गरिएको छ। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुर अनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछाने सहित 19 जना विरूद्ध संगठित अपराधमा पनि हिजै मुद्दा दर्ता भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राजनैतिक अस्थिरताबाट मुलुकलाई निकास दिई आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ। मन्त्री परिषदको यही पौष 5 गते शुक्रबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले राजनैतिक स्थिरताका लागि नै अहिलेको सत्ता गठबन्धन बनेको र दलहरूबीच कुनै समस्या नरहेको हुनाले अहिले सरकार ढल्ने वा सत्ता गठबन्धनमा परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो। संचार मन्त्री गुरूङले विगतको राजनैतिक अस्थिरताका कारण उत्पन्न समस्याबाट देशलाई थप क्षति हुन नदिने उद्देश्यले अहिलेको सरकारले काम गरिरहेको र त्यसमा केही सकारात्मक प्रतिफलहरू समेत देखिँदै गएको बताउनुभयो।
15-16 महिनाभित्र 4 सरकार बन्यो, त्यसले गर्दाखेरि चाहिँ न चाहिँ ब्युरोक्रेसी ठिक ढङ्गले काम गर्ने वातावरण बन्छ, प्रहरी प्रशासन तपाईँको राम्रो ढङ्गले चाहिँ शान्ति सुव्यवस्था लाग्ने सक्ने परिस्थिति बन्छ, उत्पादन बढेन, उत्पादकता बढेन, व्यापार बढेन, सबै कुरा ठप्प भयो नि। त्यस कारण यो चाहिँ ठुलो सङ्कट हो। तर यो सङ्कटको सामना गर्न चाहिँको लागि सहमति यो दुईवटा ठुलो पार्टीको बिचमा बनेर सरकार बन्यो भने राजनीति स्थिरता हुन्छ, राजनीति स्थिरता भएपछि नीतिगत स्थायित्व हुन्छ, नीतिगत स्थायित्व भएपछि यो सबै समस्याहरू बिस्तार समाधान हुँदै जाला र यो शान्ति प्रक्रियाको बाँकी काम पनि पुरा गर्नु पर्ने त्यो पनि गर्न सकिएला भनेर हामी अहिले सरकार बनाएका छौँ। हामीले अहिलेसम्म चाहिँ के गरेका छौँ, ड्यामेज कन्ट्रोल चाहिँ गरेका छौँ। जे चिज ड्यामेज हुँदै गएको थियो अर्थतन्त्रमा या अरू चाहिँ सामाजिक सेक्टरमा या चाहिँ उत्पादनको सेक्टरमा या चाहिँ प्रशासनको सेक्टरमा त्यो चाहिँ ड्यामेज कन्ट्रोल भएको छ। अहिले मुलुक चाहिँ असफलता हुनबाट चाहिँ मुलुकलाई बचाएका छौँ। अहिले हाम्रो उपलब्धि त्यही हो। अहिले
पुस 5 गते बसेको मन्त्री परिषद बैठकले पर्साको पोखरिया अस्पताललाई 50 शैयाको अस्पतालमा स्तरोन्नति गरी मध्य प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली 2081 बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक 2081 तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 संघीय संसदमा पेश गर्न स्वीकृति दिने, धितोपत्र बजार सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने सम्बन्धमा अध्ययन गर्न गठित समितिबाट प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। नेपाली कांग्रेसले सन्त नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको 101 जन्म जयन्तीका अवसरमा आज विमर्श सभा गर्दैछ। कांग्रेसले आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान विषयक विमर्श सभा गर्न लागेको हो। सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउबासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। विक्रम सम्बत 1981 पुस 8 जन्मिनु भएका भट्टराईको 2067 फागुन 20 गते निधन भएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति समेत रहनुभएका भट्टराई नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि पहिलो प्रधानमन्त्री समेत हुनुहुन्थ्यो। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक पुस 10 गते बुधबार च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछ। सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था महाशाखाद्वारा काभ्रे पलाञ्चोकमा आयोजित संसदीय पदाधिकारीहरू बीचको समीक्षात्मक कार्यक्रमको हिजो समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा तुलाधरलाई हिजो राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधि सभाका सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशन समेत दिनुभएको छ। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा 6 सांसदको संशोधन प्रस्ताव परेको थियो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको छ। समितिको हिजो बसेको बैठकमा संविधान सभा सदस्य सुनिल बाबु पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्न संविधानले व्यवस्था गरे अनुसार ऐन कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरू रोशन कार्की, कल्पना मिया कुसारी, शान्ता श्रेष्ठ, हर्कमाया विश्वकर्मा, शोभा गेवाली लगायतले मानव मनका अनुभूतिहरू परिवर्तनशील भएकाले अनुभूतिका आधारमा कसैलाई पनि नागरिकता प्रदान गर्न नहुने विचार व्यक्त गर्नुभयो। बैठकमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने संवेदनशील विषय ऐन कानूनकै आधारमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेता विरूद्धको सरकारवादी भई चलाइएका मुद्दा फिर्ता लिने गरी ल्याएको प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा कानून मन्त्री अजय कुमार चौरसियाले प्रस्तावित विधेयकको दफा 64 फिर्ता लिने घोषणा गर्नुभयो। कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले विधेयकको दफा 64 रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिने विषयमा आवश्यक परे छुट्टै ऐन बनाउन सकिने भनेर छलफल भएको र नेपाल सरकारको धारणा मन्त्री चौरसियाले राख्नु भएको बताउनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरूले केही नेपाल ऐनको दफा 64 फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राख्नु भएको थियो। दफा 64 मुलुकको राजनैतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप गरिरहेका राजनैतिक दल वा समूह शान्तिपूर्ण राजनीतिमा आए तिनका नेता विरूद्ध नेपाल सरकार बादी भई चलाइएका जुनसुकी अदालतमा रहेको मुद्दा सरकारले फिर्ता लिन सक्ने प्रावधान रहेको छ। धादिङको रूबी भ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी सहित 8 विरूद्ध 10,89,999 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष 2076-77 धादिङको रूबी भ्याली गाउँपालिकामा शाखा सड़क निर्माणको कार्यमा भ्रष्टाचार भएको देखिएको थियो। नेगी सहित सुदीप रेग्मी, बाबुलाल नेगी र लालमान तामाङलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 19 पदफा 2 बमोजिमको कसुरमा कैद र जरिवाना हुन माग दावी लिएको आयोगले जनाएको छ। यसै गरी सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङ विरूद्ध भ्रष्टाचार निवारण ऐन अनुसार हिजो विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ। सड़क सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिनुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हिजो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उहाँहरूले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सड़क सुरक्षा सहज बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न निकाय तथा विज्ञहरूसँग आवश्यक समन्वय गरी सड़क सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवं कानूनी व्यवस्था सरल बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। मुगलिन काठमाण्डु सड़क हिजोदेखि दैनिक 3 घण्टा बन्द हुने भएको छ। स्तर उन्नतिसहित निर्माणाधीन उक्त सड़क विस्तारका क्रममा घुम्ती लगायतकै स्थानमा कटान गर्नुपर्ने भएकाले हिजोदेखि यही पुस 13 गतेसम्म दैनिक बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म बन्द गरिने नागढुङ्गा मुगलिन सड़क आयोजनाले जनाएको छ। आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाण्डु आउजाउ गर्ने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। कञ्चनपुर स्थित शुक्ला फाटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने 900 बीघा भन्दा बढ़ी नेपाली भूभाग 3 दशक भन्दा लामो समयदेखि भारतीयको कब्जामा छ। नेपाली भूमि भारतीयले कब्जा गरी खेती गरेको थाहा पाएपछि सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत अवलोकन गरी अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्ने जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको शुक्ला फाटा राष्ट्रिय निकुञ्जको दक्षिणी भाग जहाँ भारतीयहरूले 3 दशक भन्दा बढ़ी समयदेखि करिब 900 बीघा नेपाली जमीन कब्जा गरी खेती गरिरहेका छन्। पुरानो जंगे पिल्लरको 27 र 28 नम्बर अर्थात अहिलेको नयाँ 787 देखि 788 नम्बर सीमा स्तम्भ बीच यो समस्या छ। यहाँका सहायक स्तम्भहरू गायब पारिएका छन्। जोर सीमा स्तम्भ र त्यसका सहायक सीमा स्तम्भहरू मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षको हो, तर भारतीय पक्षले ती सीमा स्तम्भ मर्मत सम्भार पनि गरेको छैन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा:
करिब 900 बीघा अतिक्रम भएको छ, यसमा भारतीय किसानले गहुँ खेती गर्नु भएको छ। सीमा निर्माण हुँदा बित्तिकै हामीले खेती गर्दैनौँ भनेर हामी सक्नु भएको छ। त्यसकारण सब पिलर र मुख्य पिलर निर्माण गर्नको लागि अनुरोध पत्र लेख्नको लागि गृह मन्त्रालयको सहमति माग गर्ने।
यो जमिन भोग चलन गरिरहेका भारतीय नागरिकहरू 3 दशक भन्दा लामो समयदेखि आफूहरू यहाँ बसोबास गरिरहेको बताउँछन्।
यहाँ करिब करिब हो गया 36 साल, कुछ कब्जे वाला भी है, कुछ लाल पुर्जा वाला भी है, झूठ क्या बोल रहा है उसमें।
भारतीय नागरिकले निर्धक्क नेपाली भूभाग कब्जा गरेर भोगचलन गरिरहेका छन्। तर निकुञ्ज क्षेत्र भएकाले नेपाली नागरिकलाई भने आफ्नै भूमि प्रवेशमा रोक छ। नेपाली पक्षको असहज पहुँचले पनि भारतीयलाई अतिक्रमण गर्न सजिलो बनाएको छ। यसै वर्ष मात्रै शुक्ला फाँटवा राष्ट्रिय निकुञ्जमै 50 बिघा जमिन खनजोत गरिरहेको पाइएपछि 2 जना भारतीयलाई पक्राउ गरी मुद्दा चलाइएको छ। राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज शाह:
लामो समयदेखि भारतीय नागरिकहरूले नेपालतर्फको भूमिमा खेतीपाती गर्दै आएको अवस्था हो। हाम्रो तर्फबाट पनि जुन खालको प्रयत्न हुनुपर्थ्यो त्यसमा कहीँ कति कमी पो रह्यो कि, तर पछिल्लो समयमा हामीले यस्तो खालको गतिविधिलाई नियन्त्रण गर्नको लागि आफ्नो स्तरबाट प्रयत्नहरू अगाडि बढाइरहेको सन्दर्भमा खेतीपाती गर्दै गरेको अवस्थामा भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिन कानूनी कारवाही गरिरहेका छौँ।
प्यारातालदेखि ब्रह्मदेव र दोधरा चाँदनीसम्म भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ। बेलौरीको पचुई क्षेत्रमा 1.5 किलोमिटर भन्दा बढी सड़क कालोपत्रे गर्न दिएको छैन। भारतीय अतिक्रमणबारे आवाज उठाइरहे पनि ठोस निष्कर्ष निस्किएको छैन। अन्तर्राष्ट्रिय सीमा सरकार समूहका संयोजक पल्लव राज भट्ट:
त्यो नक्साको गम्भीरतापूर्वक छानबिन गरेर के आधारमा चाहिँ त्यस्तो गलत नक्सा बन्न गयो, त्यसको सही जवाफ जनतालाई दिएर तत्काल समाधान गर्नुपर्छ सीमा समस्याको भन्ने कुरा हामीले निरन्तर उठाउँदै आएका छौँ।
नेपाली भूभागमा दोहोरिरहने अतिक्रमण गम्भीर चिन्ताको विषय हो। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। नाइजेरियाको प्रहरीले खाना वितरण केन्द्रहरूमा भएका भागदौड़मा मृत्यु हुनेको संख्या 32 पुगेको जनाएको छ। यसअघि हिजो प्रहरीले 22 जनाको निधन भएको जनाएको थियो। दक्षिणी शहर ओकिजामा चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाईमा परि 22 जनाको मृत्यु भएको थियो। राजधानी अबुजामा असहाय र वृद्धहरूलाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै भागदौड़मा कम्तीमा 10 जनाको मृत्यु भएपछि यो संख्यामा वृद्धि भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भारतको उत्तर पूर्वी आसाममा अवैध बाल विवाह विरूद्ध गरिएको कार्यवाहीमा करिब 5,000 व्यक्ति पक्राउ परेका छन्। आसामका मुख्यमन्त्री हिमन्त बिस्व शर्माले विज्ञप्ति जारी गर्दै बाल विवाह जस्तो सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्ने र सन् 2026सम्ममा आसाममा बाल विवाहलाई पूर्ण रूपमा अन्त्य गर्ने उल्लेख गर्नुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 को साउनदेखि मंगिरसम्ममा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा 16.54% बढेको छ। मंगिर मसान्तसम्म 73.65 अर्ब रुपियाँ बराबरका नेपाली वस्तु विदेश निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। समीक्षा अवधिमा 6,61,48 अर्ब रुपियाँ बराबरका वस्तु आयात भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा 3% बढी हो। भन्सार विभागको तथ्याङ्क अनुसार मंगिर मसान्तसम्म 7,35,00,00 14,80,00,000 रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्षको 5 महिनामा 7,05,41,00,00,000 रुपियाँ बराबरको वैदेशिक व्यापार भएको थियो। मंगिरसम्म नेपालको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा 1.52% बढेको छ। यस वर्ष 5 महिनाको अवधिमा पेट्रोलियम पदार्थ मात्र 1,17,56,00,00,000 रुपियाँ बराबरको आयात भएको छ। नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थ आयात धान्न समेत नपुग्ने अवस्था देखिएको छ। यस अवधिमा भारतसँग 3,58,00,00,000 रुपियाँ बराबरको नेपालको व्यापार घाटा रहेको तथ्याङ्कमा देखिएको छ। चीनसँगको व्यापार घाटा 1,29,63,00,00,000 रुपियाँ बराबरको भएको छ। नेपाल निर्जीवन बीमा व्यवसाय संघले संचालकहरूको स्वामित्वमा रहेको शेयर कम्पनीमा राजीनामा पछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यान आकर्षण गराएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर किनबेच गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको संघले उल्लेख गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेट गरी सो प्रावधान सच्याउनका लागि आग्रह गरेको हो। संचालकहरूले अन्य शेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 13.53 अंकले घटेर 2,583.29 बिन्दुमा कायम भएको छ। यस दिन 319 कम्पनीहरूका 91,80,718 किता शेयरहरू 4,51,83,85,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा तीनवटा कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छाप भएको सुन प्रतितोला 1,100 र चाँदी प्रतितोला 30 रुपियाँले बढेर कारोबार भएको छ। गत शुक्रबार प्रतितोला 1,48,500 रुपियाँमा कारोबार भएको सुन आइतबार भने 1,49,600 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बागमती प्रदेशमा यस वर्ष धान बाली उत्पादनमा ह्रास भएको छ। गत असोज 11 र 12 गतेको वर्षासँगै आएको बाढ़ी पहिरोले क्षति पुर्याउँदा धानको उत्पादन 1.37% घटेको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशमा कुल 1,05,415 हेक्टरमा धान बाली लगाइएकोमा प्रति हेक्टर 3.87 मेट्रिक टनका दरले 4,08,316 मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्सलाई बधाईसहित सम्मान गर्नुभएको छ। प्रधानमन्त्री निवास बालोटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने खेलाड़ी नेपाल क्रिकेट संघ क्यान र खेलका व्यवस्थापकलाई बधाई दिनुभयो। शनिबार किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्सले सुदूरपश्चिम रोयल्सलाई विजय हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार आफ्नो तर्फबाट गर्नुपर्ने प्रयास निरन्तर हुने जानकारी गराउनुभयो। अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिँदै विदेशी खेलाड़ीको श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो। गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो। शुरूआती अग्रता जोगाउन नसक्दा नेपाली यु19 फुटबल महिला टोली भूटानसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा भूटानसँग नेपाल 1-1 गोलको बराबरीमा रोकिएको हो। माथिल्लो उमेर समूहमा नेपालले भूटानसँग पहिलो गोल खाएको हो र पहिलो बराबरी खेलेको हो। दोस्रो हाफ शुरू भएको दोस्रो मिनटमै नेपालले सुशील केसीको गोल मार्फत शुरूआती अग्रता लिएको थियो, तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन। निर्धारित समय सकिन 9 मिनट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भूटानलाई खेलमा फर्काइन्। सन्तोष गोम्बाको उत्कृष्ट प्रदर्शन प्रेरित न्युरोटी मेनाटीले ललित स्मृति एन्फा यु18 युथ लीगमा आइतबार जाउलाखेल युथ क्लब विरूद्ध 5-2 पुनरागमन जित दर्ता गरेको छ। साधु बाटोले 2 गोलको अग्रता जोगाउन सकेन। जितसँगै 20 खेलमा 41 अङ्क जोडेको एनआरटी दोस्रो स्थानमा छ। पराजित साधु बाटो समान खेलबाट 11 अङ्कका साथ पुछारमा छ। साधु बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन सन्तोषले ह्याट्रिक गर्दा इशान थापा र इशान शाहले समान 1 गोल थपे। साधु बाटोको लागि 2 गोल सन्देश ठोकरले गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशका केही भागमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.3 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:52 भयो भने सूर्यास्त भरे साँझ 5:15 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरणमा नेपालको अवस्था मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्रीको उपस्थितिमा उच्च स्तरीय छलफल। त्रिभुवन विश्वविद्यालयको समस्या पहिचान गरी समाधान सहितको प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर। सड़क सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नु पर्नेमा विज्ञहरूको जोड़ र नाइजेरियाको खाना वितरण केन्द्रमा भएको भागदौड़मा परिमृत्यु हुनेको संख्या 32 पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।